ये बात अच्छी तरह समझ लीजिए कि ये लौंडियाँ, ये गुलाम, ये इस्लाम या इस्लाम की तालीमात का कोई हिस्सा नहीं है। ये दुनिया में एक मुसीबत मौजूद थी और सदियों तक मौजूद रही है। ये कैसे पैदा हुई, इसको समझना चाहिए। जब कबायली तमद्दुन था, आप जानते हैं कि दुनिया तीन बड़े अदवार से गुजरी है, यानी पहले कबीलों की सूरत में लोग मुनज़्ज़म हुए, उसके बाद फिर जागीरदाराना तमद्दुन पैदा हुआ, बड़ी बड़ी जिम्मेदारियाँ आ गईं और एक ज़रई ज़िंदगी पैदा हुई, और फिर उसके बाद इंडस्ट्रियल रेवोल्यूशन हुआ और आहिस्ता आहिस्ता दुनिया के अंदर एक तीसरा दौर शुरू हो गया। अब टेक्नोलॉजी ने और ख़ास तौर पर इंफॉर्मेशन टेक्नोलॉजी ने एक चौथे दौर की इब्तिदा कर दी। तो जब कबायली ज़माना था, उसमें एक कबीला दूसरे कबीले पर चरागाहें हासिल करने के लिए, नखलस्तान हासिल करने के लिए, पानी ख़त्म हो जाता तो हमला कर देता था। तो जब कोई किसी दूसरे कबीले पर हमला कर देता तो हमला आवर को अगर शिकस्त हो जाती तो जंगी जुर्म में उसके तमाम मर्दों और औरतों को ग़ुलाम बना लिया जाता था। यानी ग़ुलामी की इब्तिदा यहाँ से हुई, इसको किसी पैगंबर ने आके शुरू नहीं किया। लोगों ने अपनी लड़ाइयों में जारे को, जारहियत करने वाले को, जिसने एग्रेशन किया है उसको सज़ा देने का ये तरीका इख्तियार किया कि अगर तुम्हारा कबीला हम पर हमलावर होगा तो हम तुम्हारे तमाम मर्दों और औरतों को ग़ुलाम बना लेंगे। यहाँ से ये चीज़ शुरू हुई। जिस वक्त मोहम्मदुर रसूलुल्लाह की बेइज्जत हुई है, अगर आप चाहेंगे तो मैं आपको बताऊँगा कि हज़रत मूसा ने भी इसके साथ क्या किया था। मोहम्मदुर रसूलुल्लाह सल्लम की बेइज्जत हुई तो उस वक्त अरब की पूरी मईशत ग़ुलामों पर मुनहसर थी। यानी जो सूरत इस वक्त सूद की है, आप ये देख रहे हैं ना कि इस वक्त सारा बैंकारी का निज़ाम, सारा इंश्योरेंस का निज़ाम वो सूद के ऊपर खड़ा है। अगर मैं या आप कोई आदमी ये कहे कि सूद तो बुरी चीज़ है, ये एक ज़ालिमाना चीज़ है, इसका खात्मा होना चाहिए, तो लोग फ़ौरन कहते हैं जी कोई मुतबादल लाइए, उसके बाद ही खात्मा होगा ना, वरना तो मईशत ख़त्म हो जाएगी, दूसरे दिन सारा सिस्टम कोलैप्स हो जाएगा। तो जो इस वक्त बैंकारी के निज़ाम का मामला है, यानी गली गली बैंक कायम है, तमाम ट्रांजेक्शन उनके ज़रिए से हो रही हैं, तमाम फाइनानसिंग उन्हीं के ज़रिए से हो रही है, बिल्कुल यही सूरत हाल मोहम्मद रसूलुल्लाह सल्लम के ज़माने में ग़ुलामी की थी। यानी हर घर में ग़ुलाम थे, वही घरों के काम करते थे, वही खेतों में काम करते थे, वही काफिले तजारत के लेके जाते थे, सारी मईशत उन्हीं के पास थी। और ये भी लोगों का ख्याल है कि वो सारे के सारे कोई नौजवान लड़के लड़कियां होते थे, बूढ़े थे, लंगड़े थे, लूले थे, घरों के अंदर रहते थे, बरसों से लोगों के पास मौजूद थे और उनको बेच भी दिया जाता था। ये सूरत हाल थी जब रसूलुल्लाह की बेइज्जत हुई। तो कुरान मजीद ने क्या किया, कुरान मजीद ने इसको दो तरफ से ख़त्म करने का आगाज़ किया। आप जानते हैं किसी चीज़ को ख़त्म करने का के दो ही तरीके हैं, एक ये कि वो जहाँ से पैदा हो रही है वहाँ से उसको बंद किया जाए, दूसरे ये कि जितनी पैदा हो चुकी है, सैलाब आता है ना, तो सैलाब जब आ जाता है तो आपको दोनों काम करने पड़ते हैं कि ये पानी आ कहाँ से रहा है, वहाँ कोई बंद बांधे, और दूसरे ये कि जो आ चुका है उससे निपटे। तो ऐसा ही किया गया। सबसे पहले जब जंग बदर का मौका आया है तो आप सूरह मोहम्मद को निकाल के देखिए, जितने ग़ुलाम बनते थे जंग में बनते थे। यानी बनने का रास्ता क्या था, जंग होगी, कैदी पकड़े जाएंगे, औरतें मर्द ग़ुलाम बना लिए जाएंगे, यही तरीका था। तो कुरान मजीद ने ऐलान कर दिया बदर से पहले, पहली जंग जब मुसलमानों को पेश आने वाली थी, तो अल्लाह ताला ने ये बताया कि अब ये जंग पेश आने वाली है, इस जंग में जब आप कत्लो गारत कर चुके हैं तो उसके बाद जो कैदी पकड़ लेंगे उनके मामले में अब ग़ुलामी का कोई सवाल नहीं। फ़इम्मा मन्नम बादो व इम्मा फिदा, उसके बाद दो ही तरीके जायज़ रह गए हैं, एक ये कि आप उनको फ़िदिया दे के रिहा कर दें, दूसरे ये कि एहसान के तौर पर रिहा कर दें। तो इस तरह से ग़ुलामी के पैदा होने का दरवाज़ा बंद कर दिया गया। अब वो ग़ुलाम थे जो पहले से ग़ुलाम बन चुके हैं, लोग उनको ख़रीद चुके हैं, वो उनके घरों में हैं, उनके बारे में अगर ये कहा जाता कि आज के बाद सबको आज़ाद कर दो, तो आप जानते हैं नतीजा क्या निकलता, यानी औरतें मर्द बेघर हो जाते, किसी के पास छत ना रहती सर छुपाने के लिए, किसी के पास रोटी ना रहती खाने के लिए, क्योंकि उनकी सारी ज़िंदगी का इनसार उनके मालकों के ऊपर था। औरतें कहबा गरी पर मजबूर हो जाती, मर्द भीख मांगने पर मजबूर हो जाते, ये नतीजा निकलता। तो क्या तरीका इख्तियार किया गया, वही जो आप बैंकारी के बारे में कहते हैं کہ تدریج کا طریقہ اختیار کیا جائے. چنانچہ دیکھیے کہاں سے ابتدا کی. سب سے پہلے قرآن نے اپیل کی سورہ بلد میں کہ سب سے بڑی نیکی کیا ہے؟ فق و رقبہ, لوگوں غلاموں کو آزاد کرو. اور جو فق و رقبہ کے معنی جانتے ہیں, گردنیں چھڑاؤ. بڑی ہی مؤثر اپیل کی لوگوں کو, گردنیں چھڑاؤ, تاکہ لوگ اس کو نیکی کا ایک بڑا کام سمجھ کے یہ کام کریں. تو لوگوں نے آزاد کرنا شروع کیے. بعض لوگوں نے نیکی کے طور پر خرید خرید کر آزاد کرنا شروع کیے, گویا جو موجود غلام ہیں ان کی آزادی کی ایک تحریک چل پڑی. اس کے بعد قرآن مجید نے ایک دوسرا حکم دیا اور رسالت مآب صلی اللہ علیہ وسلم نے اس کو نافذ کیا کہ نفسیات بدلی جائے. اس لیے کہ غلام تو بیچارے بالکل گرے پڑے تھے سوسائٹی میں, تو یہ کہا گیا کہ اب غلام اور لونڈی کا لفظ استعمال نہیں کیا جائے گا. عربی زبان میں غلام کو عبد کہتے ہیں اور لونڈی کو اما کہتے ہیں. تو یہ طے کر دیا گیا کہ یہ لفظ کا استعمال ختم کر دیں مسلمان. اسی جگہ فتح اور فتات, بوائے اور گرل, یا مین اور ومن کے الفاظ جاری کر دیے گئے تاکہ نفسیات تبدیل ہو. اس کے بعد اللہ تعالیٰ نے فرمایا کہ جتنے ذی صلاحیت غلام ہیں ان کی شادیاں کرائی جائیں تاکہ ان کے گھر آباد ہوں, یہ اپنے پاؤں پر کھڑے ہونے کے لیے راستے نکالیں. پھر جتنے گناہ لوگوں سے ہو جاتے تھے مذہبی لحاظ سے, مثلا زہار کر لیا, روزہ توڑ دیا, اس میں سب سے پہلے یہ کہا گیا غلام آزاد کرو تاکہ لوگوں کے اندر آہستہ آہستہ. پھر وہ وقت آ گیا کہ جب یہ حکم دے دیا گیا کہ جو خود کھاؤ گے ان کو کھلاؤ گے, جو خود پہنو گے ان کو پہناؤ گے. یہ ذرا اپنے ملازمین کے بارے میں عمل کر کے دیکھیے, اندازہ ہو جائے گا. مقصد کیا تھا؟ مقصد یہ تھا کہ لوگ اس کے تحمل نہیں کر سکیں گے تو آزاد کریں گے تاکہ وہ اپنے پاؤں پر کھڑے ہوتے چلے جائیں. پھر لوگوں کو ترغیب دی گئی کہ جن لونڈیوں کی اخلاقی حالت اچھی ہے, ان کے گھروں میں ان کو بہتر حالت میں رکھا گیا ہے, لوگ کوشش کریں کہ اگر وہ شادی کرنا چاہتے ہیں تو ان سے شادی کر لیں. قرآن مجید نے سورہ نساء میں اس کو بیان کیا. اس طرح کی بہت سی اور اصلاحات کرنے کے بعد آخر میں سورہ نور میں یہ حکم دے دیا گیا کہ اب ہر لونڈی اور غلام کو یہ حق حاصل ہے کہ وہ اپنے مالک سے یہ درخواست کرے کہ مجھے ایک سال چھ مہینے, جتنی وہ مناسب سمجھے اس کی مہلت دے دی جائے, اس عرصے میں میں کما کے اپنی قیمت ادا کر دوں. کوئی غلام اپنی کمائی کا مالک نہیں ہوتا تھا, اس کو مکاتبت کہتے ہیں. اس کا حکم دے کے میں نے اس کو تعبیر کیا اپنی کتاب میں کہ گویا غلاموں کی آزادی کا پروانہ ان کے ہاتھ میں پکڑا دیا گیا کہ اپنی تقدیر کے پروانے پر خود دستخط کر لو تاکہ یہ ایک سال چھ مہینے کی مہلت میں پتہ چل جائے کہ اپنے پاؤں پر کھڑے ہو سکتے ہیں یا نہیں کھڑے ہو سکتے. تو یہ طریقہ اسلام نے اختیار کیا, یعنی ایک طرف غلام بنانے پہ پابندی لگا دی اور دوسری طرف آزادی کی راہ اس طریقے سے کھول دی. مجھے بتائیے اس سے بہتر طریقہ کسی برائی کو ختم کرنے کا ہو سکتا ہے کوئی؟ تو فخر کے ساتھ اس کو بیان کیجیے.